आगे चलते हैं रुकू नंबर 14 पे. وَهُوَ الْقَاهِرُ فَوْقَ عِبَادِهِ وَيُرْسِلُ عَلَيْكُمْ حَفَظًا اور وہ اپنے بندوں پر غالب ہے اور وہ تمہارے اوپر نگران بھیجتا ہے یہاں تک کہ جب تم میں سے کسی ایک کو موت آتی ہے اور ہمارے بھیجے ہوئے فرشتے اس کی روح قبض کر لیتے ہیں اور وہ کوئی کوتاہی نہیں کرتے پھر وہ اللہ تعالیٰ اپنے حقیقی مالک کی طرف واپس لائے جائیں گے سن لو فیصلہ اسی کا ہے اور وہ بہت جلد حساب لینے والا ہے کہہ دو کہ تمہیں خشکی اور سمندر کی تاریکیوں سے کون نجات دیتا ہے تم اس کو عاجزی سے چپکے چپکے پکارتے ہو اگر اس نے ہمیں اس سے نجات دے دی تم ضرور اس کے شکر گزاروں میں سے بن جائیں گے کہہ دو کہ اللہ ہی تمہیں اس سے اور ہر تکلیف سے نجات دیتا ہے پھر بھی تم شرک کرتے ہو کہہ دو کہ وہ اس پر قدرت رکھنے والا ہے کہ تم پر تمہارے اوپر سے یا تمہارے پاؤں کے نیچے سے کوئی عذاب بھیج دے یا تمہیں گروہوں میں تقسیم کر کے تمہیں ایک دوسرے کی طاقت کا مزہ چکھا دے دیکھو ہم کس طرح آیات مختلف پہلوؤں سے بیان کرتے ہیں تاکہ وہ سمجھیں اور تمہاری قوم نے اس کو چھٹلا دیا ہے حالانکہ وہ حق ہے کہہ دو کہ میں تم پر کوئی نگران نہیں ہوں ہر خبر کے لیے ایک وقت مقرر ہے اور ان قریب تم جان لو گے اور جب تم ان لوگوں کو دیکھو جو ہماری آیتوں پر نکتہ چینی کرتے ہیں تو ان سے منہ موڑ لو یہاں تک کہ وہ اس کے علاوہ کوئی دوسری بات میں لگ جائیں اور اگر تمہیں شیطان بھلا دے تو یاد آنے کے بعد ایسے ظالم لوگوں کے ساتھ نہ بیٹھو اور جو لوگ اللہ تعالیٰ سے ڈرتے ہیں ان پر ان کے حساب کی کوئی ذمہ داری نہیں لیکن یاد دہانی ہے تاکہ وہ بھی اللہ سے ڈرنے لگ جائیں اور ان لوگوں کو چھوڑ دو جنہوں نے اپنے دین کو کھیل اور تماشا بنا لیا ہے اور جن کو دنیا کی زندگی نے دھوکے میں ڈالا ہوا ہے اور قرآن کے ذریعے ان کو نصیحت کرتے رہو کہ کہیں کوئی شخص اپنے اعمال کے وبال میں گرفتار نہ ہو جائے جو اس نے کیے. دوبارہ پڑھو اس آیت کو. اور قرآن کے ذریعے ان کو نصیحت کرتے رہو کہ کہیں کوئی شخص اپنے اعمال کے وبال میں گرفتار نہ ہو جائے جو اس نے کیے اس حال میں کہ اللہ کے سوا اس کے لیے کوئی ولی اور سفارشی نہ ہو اور اگر وہ ہر طرح کا معاوضہ بھی بدلے میں دے دے تو اس سے قبول نہیں کیا جائے گا. یہی لوگ ہیں جو گرفتار ہو گئے اس کے بدلے میں جو انہوں نے کیا ان کے لیے کھولتا ہوا پانی پینے کے لیے ہوگا اور دردناک عذاب ہوگا اس وجہ سے کہ وہ کفر کرتے تھے. یہ ترکو نمبر 14. اس کا عنوان ہے اللہ اپنے بندوں پر غالب ہے. اس غلبے کو محسوس کرنا ہے انشاءاللہ تعالی. اب دیکھیے کہ اس دنیا میں مشکلات آتی رہتی ہیں. بعض دفعہ مشکلات میں بہت خیر ہوتی ہے. کیوں کہ جب کوئی مشکل آتی ہے نا تو انسان اپنی فطرت کی طرف پلٹ آتا ہے. دوسروں کی بڑائیوں کے جو خول اس نے اپنے دل پہ چڑھائے ہوتے ہیں یا دوسروں کی جو رونت اس کے دل میں ہوتی ہے مشکل میں جب وہ کام نہیں آتے تو وہ پردے ہٹ جاتے ہیں اور اس وقت پھر انسان کو پتہ چلتا ہے کہ سب عاجز ہیں قدرت ساری رب کی ہے. جب مشکل جاتی ہے تو دوبارہ غفلت شروع ہوتی ہے. کبھی کسی مریض کے بارے میں جس کو ڈاکٹرز نے جواب دے دیا ہو گھر والے بے چین ہیں کیا کریں لیکن اللہ چاہے تو اس کو صحت دے دے. کتنے گھر ٹوٹنے کے بالکل قریب ہوتے ہیں اللہ پھر جوڑ دیتا ہے. یہ جو دنیا کے اندر ٹوٹ پھوٹ ہو رہی ہے نا یہ اصل میں ہمیں رب سے جوڑتی ہے. اگر ہم کسی مشکل میں پھنسے ہوئے ہیں تو سوچیں کہ اللہ نے اس مشکل میں مجھے کیوں ڈالا اور اس مشکل سے میں نے اپنے رب کو کیسے پانا ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اپنا قرب دے دے اور اس طریقے سے ہم رب کو پالیں کہ خوشیوں میں ہی ہم اس چیز کا یقین رکھیں کہ رب کے سوا نہ کوئی خوشی دے سکتا ہے نہ غم. ایسا نہ ہو کہ ہم دوسروں کی بڑائی کا شکار ہوں اور اللہ تعالیٰ ہمیں اس خیال سے پاک کرنے کے لیے किसी मुश्किल में डाल दे। अल्लाह ताला हमें तौफीक दे कि हम इस दुनिया के खेल तमाशों से बच के आखरत की अबदी नेमतों को पाने की कोशिश कर सकें। इस रुकू में बार बार इस चीज़ का जिक्र आ रहा है, बल्कि सूरत में इसका जिक्र कई बार आ गया कि वो लोग जो दीन को खेल तमाशा बनाते हैं तुम उनका साथ छोड़ दो। क्यों? इसलिए कि जब इंसान कसरत से उस माहौल में रहे जहाँ अल्लाह का या अल्लाह के दीन का मजाक उड़ाया जाए तो अपने दिल से भी दीन की हमियत निकलने लगती है, और बाज़ दफ़ा फिर वो बातें इंसान बहुत संजीदा नहीं लेता, तो ऐसे लोगों के बीच में रहना ईमान की मौत हो सकती है। ऐसे ही लोग जो अल्लाह के ज़िक्र की बजाय दुनिया के अंदर लग जाएं, कल क़यामत के दिन उनका जो इंजाम इन आयतों में बताया गया कि खौलता हुआ पानी है और दर्दनाक अज़ाब है, अल्लाह ताला सब को उससे महफूज रखे। ये जो लफ्ज़ है कि लहुम शराबुम मिन हमीम, खौलता हुआ पानी, इस पे आप एक छोटी सी एक्टिविटी करेंगी। चाय बनाते वक्त जब पानी को जोश दें तो एक लम्हे के लिए खुद से पूछें, क्या ये उबलता हुआ पानी मैं पी सकती हूँ? मुमकिन ही नहीं ना। गर्म पानी भी पीते हैं तो ठंडा करके फूक फूक के पीते हैं। जहाँ भी उबलता हुआ पानी देखें तो सोचें उन लोगों का हाल क्या होगा जिनको ये खौलता हुआ पानी पिलाया जाएगा। आगे भी आप पढ़ेंगे कि जहन्नमी जब खाएंगे तो उनको इतनी प्यास लगेगी कि जैसे ऊँट को प्यास लगती है, कांटे उनके हलक में चुभेंगे। जब पानी मांगेंगे तो उबलता हुआ पानी दिया जाएगा, चेहरे के करीब जाएगा तो खाल जल जाएगी, पानी नहीं पी सकेंगे, गर्म है तो फरिश्ते सरों में हथौड़े मारेंगे और हथौड़ों के ज़रिए जब सर में सुराख होंगे तो वहाँ से खौलता हुआ पानी डाला जाएगा, और युस्खरु मा फी बतून, पेटों के अंदर अंदड़ियों को गलाता हुआ गंदी जगह से जिस्म से निकल जाएगा। अल्लाह ताला बुरे इंजाम से बचा। हमें सिर्फ अपने इंजाम की नहीं दूसरों की भी फ़िक्र करनी है और किसी खुशफहमी में आना भी नहीं। आगे देखते हैं, कुल अनद उ मिन दूनिल्लाहि मा ला यन्फ़ऊना वला यदुर्रुना, कह दो क्या हम अल्लाह को छोड़ के इनको पुकारें जो ना हमें नफ़ा दे सकते हैं और ना नुकसान पहुंचा सकते हैं, और अल्लाह ताला ने हमें जो हिदायत दे दी है इसके बाद हम उल्टे पांव फिर जाएं इस शख्स की तरह जिसे शैतानों ने सहरा में भटका दिया हो और वो हैरान फिर रहा हो, इसके साथ ही इसे सीधे रास्ते की तरफ पुकार रहे हों कि हमारे पास आ जाओ। कह दो कि यकीनन रहनुमाई तो सिर्फ अल्लाह ताला की रहनुमाई है और हमें हुक्म दिया गया है कि हम अपने आप को रब्बे कायनात के हवाले कर दें और ये कि नमाज कायम करें और अल्लाह ताला से डरते रहें, और वही है जिसकी तरफ तुम सब इकट्ठे किए जाओगे, और वही तो है जिसने आसमानों और ज़मीन को हक के साथ पैदा किया, और जिस दिन वो कहेगा कि हो जा तो हशर हो जाएगा, यानी क़यामत आ जाएगी। इसकी बात हक है, और जिस दिन सूर में फूक मारी जाएगी उस दिन बादशाहत इसी की होगी, वो गायब और हाजिर को जानने वाला है और वो हिकमत वाला खबर रखने वाला है। और याद करो जब इब्राहिम ने अपने बाप आज़िर से कहा, क्या तुम बुतों को माबूद बनाते हो? यकीनन मैं तुम्हें और तुम्हारी कौम को खुली गुमराही में देखता हूँ। और इब्राहिम को इसी तरह हम आसमानों और ज़मीन की हकूमत दिखाते हैं और ताकि वो यकीन लाने वालों में से हो जाए। फिर जब इस पर रात हुई तो इसने एक तारा देखा, इसने कहा ये मेरा रब है। फिर जब वो डूब गया तो इसने कहा मैं डूब जाने वालों से मोहब्बत नहीं रखता। फिर जब इसने चाँद को तुलू होते देखा तो कहा ये मेरा रब है। फिर जब वो डूब गया तो इसने कहा अगर मेरे रब ने मेरी रहनुमाई न की तो मैं ज़रूर गुमराह लोगों में से हो जाऊँगा। फिर जब इसने सूरज को तुलू होते हुए देखा तो कहा ये मेरा रब है, ये सबसे बड़ा है। फिर जब वो भी डूब गया तो इसने कहा ऐ मेरी कौम यकीनन मैं इनसे ला ताल्लुक़ हूँ जिनको तुम शरीक बनाते हो, यकीनन मैंने अपना रुख यकसू होकर उस हस्ती की तरफ कर लिया है जिसने आसमानों और ज़मीन को पैदा किया اور میں شرک کرنے والوں میں سے نہیں ہوں۔ اور اس کی قوم اس سے جھگڑنے لگی۔ اس نے کہا، کیا تم اللہ تعالیٰ کے بارے میں مجھ سے جھگڑتے ہو؟ اور تحقیق اس نے مجھے ہدایت دی ہے، اور میں ان سے نہیں ڈرتا جن کو تم اللہ تعالیٰ کا شریک ٹھہراتے ہو، مگر یہ کہ میرا رب ہی کچھ چاہے۔ میرے رب کا علم ہر چیز پر چھایا ہوا ہے، کیا پھر تم ہوش میں نہیں آؤ گے؟ اور میں ان سے کس طرح ڈروں جن کو تم نے شریک بنایا ہے، جبکہ تم ان کو اللہ کا شریک بناتے ہوئے نہیں ڈرتے، جس کے لیے اس نے کوئی دلیل تم پر نازل نہیں کی۔ پھر ہم دونوں فریقوں میں سے امن کا زیادہ مستحق کون ہے اگر تم جانتے ہو؟ جو لوگ ایمان لائے اور انہوں نے اپنے ایمان کو ظلم سے آلودہ نہیں کیا، انہی کے لیے امن ہے اور وہی ہدایت پانے والے ہیں۔ رکوع نمبر 15، اس کا عنوان ہے ابراہیم علیہ السلام کا مشاہدہ حق۔ حق کا مشاہدہ، یعنی تلاش حق کی نہیں، مشاہدہ حق کی کہانی ہے۔ اس رکوع میں ہمارے لیے بہت ہی خوبصورت باتیں ہیں جو اپنے عمل کے ناطے سے ہم دیکھ سکتے ہیں۔ پہلی بات یہ ہے کہ اللہ کے سوا کوئی نفع اور نقصان نہیں دے سکتا، لہٰذا اسی کو پکارنا ہے۔ اگلی بات، نمازیں قائم کرنی ہیں، اور نماز حشر میں کھڑے ہونے کی یاد دہانی ہے۔ اگلی بات، اللہ کے عالم الغیب والشہادہ ہونے کو ذہن میں رکھتے ہوئے اپنے دل کے اعمال کی اصلاح کرنی ہے۔ اگلی بات ہم نے دیکھی ابراہیم علیہ السلام کے مشاہدہ حق سے، کہ انہوں نے جتنی بھی چیزوں کو ڈھونڈا تو آسمان میں ڈھونڈا، کسی چیز کو زمین پہ نہیں دیکھا، پہاڑوں کو نہیں دیکھ کے کہا خدا ہے۔ اس سے کیا پتہ چلتا ہے کہ خدا تو آسمانوں پہ ہی ہے۔ پھر اگلی بات پتہ چلی کہ جو لوگ اللہ کو پانا چاہتے ہیں، اللہ تعالیٰ راستے کھول دیتا ہے۔ آج کچھ لوگ یہ سوال ذہن میں رکھتے ہیں کہ وہ بچے جو نان مسلم گھرانوں میں پیدا ہوئے، ان کا کیا قصور ہے؟ وہ اگر مسلمان نہیں یا رب سے دور ہیں تو ان کا کیا قصور ہے؟ تو ان کے لیے ابراہیم علیہ السلام کی یہ بات قابل غور ہے۔ کافر گھر میں تھے، بت پرست نہیں، بت فروش تھے ان کے والد، اس کے باوجود جب اللہ اندر کی نگاہیں کھول دیتا ہے تو پھر لوگ حق کو پا لیتے ہیں۔ فطرت نہ مسخ ہو، انسان رب کو پا ہی لیتا ہے۔ اور اگلی چیز، شرک کی قباحت، کیونکہ یہاں شرک کو ظلم کہا گیا۔ اللہ تعالیٰ ہمیں اور ہماری نسلوں کو شرک کی برائیوں سے محفوظ رکھے۔ آگے دیکھتے ہیں رکوع نمبر 16 کو، وَتِلْكَ حُجَّتُنَا آتَيْنَاهَا إِبْرَاهِيمَ عَلَىٰ قَوْمِهِ، اور یہ ہے ہماری دلیل جو ہم نے ابراہیم علیہ السلام کو اس کی قوم کے مقابلے میں دی۔ ہم جس کے چاہتے ہیں درجات بلند کر دیتے ہیں، بے شک تمہارا رب حکمت والا، علم والا ہے۔ اور ہم نے اسے اسحاق اور یعقوب عطا کیے، ہر ایک کو ہم نے ہدایت دی، اور اس سے پہلے ہم نے نوح کو ہدایت دی، اور اس کی نسل میں سے داؤد، سلیمان، ایوب، یوسف، موسیٰ اور ہارون کو بھی، اور ہم نیک لوگوں کو ایسا ہی بدلہ دیتے ہیں، اور زکریہ، یحییٰ، عیسیٰ اور الیاس کو بھی، سب صالحین میں سے تھے، اور اسماعیل، الیسا، یونس اور لوط علیہ السلام کو بھی، اور ہم اور ہر ایک کو ہم نے دنیا والوں پر فضیلت عطا کی، اور ان کے آبا و اجداد میں سے اور ان کی اولاد اور ان کے بھائیوں میں سے بھی، اور ان کو ہم نے چن لیا، اور ہم نے سیدھے راستے کی طرف ان کی رہنمائی کی۔ یہ اللہ کی ہدایت ہے، وہ اس کے ذریعے اپنے بندوں میں سے جس کی چاہتا ہے رہنمائی فرماتا ہے، اور اگر وہ بھی شرک کرتے تو ان کے وہ اعمال ضائع ہو جاتے جو وہ کرتے تھے۔ یہی لوگ ہیں جن کو ہم نے کتاب، حکمت اور نبوت عطا کی۔ پھر اگر یہ ان سب سے کفر کرتے تو ہم نے اس کے لیے ایسے لوگ مقرر کر دیے ہیں جو اس کا انکار کرنے والے نہیں ہیں۔ یہی لوگ ہیں جن کو اللہ نے ہدایت بخشی، پھر تم بھی ان کی راہ ہدایت پر چلو۔ کہہ دو کہ میں اس کام پر تم سے کوئی اجر طلب نہیں کرتا، یہ تو محض دنیا والوں کے لیے ایک نصیحت ہے۔ یہ تھا رکوع نمبر 16، اس کا عنوان ہے اللہ کے چنے ہوئے لوگ اور ان کی اولادیں. اس رکوع میں ہم نے پیغمبروں کے ایک سلسلے کو دیکھا کہ ان کی زندگیاں توحید والی زندگیاں تھیں، احسان ان کی روش تھی. اللہ تعالیٰ ہمیں توحید پہ رکھے، ہمیں بھی محسن بنا دے. اور جب ایک سلسلہ نسل در نسل چلتا ہے تو وہی کام جو ماں باپ کے ہوتے ہیں اللہ تعالیٰ اولادوں کو بھی اسی کی توفیق دے دیتا ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں صراط مستقیم پہ چلائے اور ہماری نسلوں کو بھی صراط مستقیم پہ رکھے اور ان کی اقتداء میں لوگ ہدایت کی طرف آئیں. ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما. اے اللہ ہمیں متقیوں کا امام بنانا. وما قدر اللہ حق قدری اذ قالوا ما انزل اللہ علی بشر من شیء. اور انہوں نے اللہ کی قدر نہیں پہچانی جیسا کہ اس کی قدر پہچاننے کا حق ہے. سچ ہے نا، کنہوں نے نہیں پہچانی؟ جب انہوں نے کہا کہ اللہ نے کسی انسان پر کچھ بھی نازل نہیں کیا، کہہ دو کہ وہ کتاب کس نے اتاری تھی جس کو موسیٰ لے کر آئے تھے، جو انسانوں کے لیے روشنی اور ہدایت تھی، جسے تم ورق ورق کر کے رکھتے ہو، اس میں اسے کچھ ظاہر کرتے ہو اور بہت کچھ چھپا جاتے ہو، اور تم کو وہ تعلیم دی گئی جسے نہ تم جانتے تھے اور نہ تمہارے باپ دادا. کہہ دو کہ اللہ تعالیٰ ہی نے. پھر ان کو چھوڑ دو کہ یہ اپنی بحثوں میں پڑے رہیں، اور یہ ایک کتاب ہے جسے ہم نے نازل کیا، برکت والی ہے. آپ کو محسوس ہوتی ہے اس کتاب کی برکت؟ اپنے سے پہلے آئی ہوئی چیز کی تصدیق کرنے والی ہے، اور تاکہ تم مکہ اور اس کے ارد گرد والوں کو خبردار کرو. اور جو آخرت پر یقین رکھتے ہیں وہی اس پر ایمان لاتے ہیں، اور وہ اپنی نمازوں کی حفاظت کرتے ہیں. اللہ تعالیٰ ہمیں بھی توفیق دے. اور اس شخص سے بڑا ظالم کون ہے جو اللہ تعالیٰ پر جھوٹ باندھے یا کہے کہ مجھ پر وحی کی گئی ہے، حالانکہ اس کی طرف کچھ بھی وحی نہ کی گئی ہو، اور جو کہے کہ جیسا کلام اللہ تعالیٰ نے نازل کیا ہے ان قریب ویسا ہی میں بھی اتاروں گا، اور کاش تم دیکھ سکو جب کہ یہ ظالم موت کی سختیوں میں ہوتے ہیں اور فرشتے اپنے ہاتھ بڑھاتے ہوئے کہتے ہیں لاؤ نکالو اپنی جانیں، آج تمہیں بدلے میں ذلت کا عذاب دیا جائے گا اس وجہ سے کہ تم اللہ تعالیٰ پر ناحق باتیں کہتے تھے اور اس کی آیات سے تم تکبر کرتے تھے، اور یقیناً تم ہمارے پاس اکیلے ہی آ گئے ہو جیسے کہ ہم نے تمہیں پہلی بار پیدا کیا تھا، اور جو کچھ ہم نے تمہیں دیا تھا تم سب اپنی پشتوں کے پیچھے چھوڑ آئے ہو، اور ہم تمہارے ساتھ تمہارے ان سفارشیوں کو بھی نہیں دیکھتے جن کے متعلق تمہارا گمان تھا کہ یقیناً وہ تمہارا کام بنانے میں شریک ہیں. تحقیق تمہارا رشتہ ٹوٹ گیا اور تم سے وہ سب گم ہو گئے جن کے تم دعوے کرتے تھے. بڑی ہی اداس کرنے والی آیتیں ہیں. اس رکوع کا عنوان ہے اور انہوں نے اللہ کی قدر نہیں پہچانی. ہمارے عمل کی باتیں اس میں کتاب کی برکتیں سمیٹنی ہیں، اس کے ذریعے سے اپنے ارد گرد والوں کو آگاہ کرنا ہے، اپنی نمازوں کی حفاظت کرنی ہے، اس احساس کے ساتھ زندگی گزارنی ہے کہ تنہا آئے تھے تنہا جانا ہے، جو ساتھ ہے وہ پیچھے چھٹ جائے گا، جو عملوں کی چاندی ہے وہ ساتھ جائے گی، سب محبتوں کے دعوے کرنے والے پیچھے رہ جائیں گے، گناہوں کو دل فریب کر کے دکھانے والے ایک رات بھی قبر کی تنہائی نہ بانٹیں گے. تو کیوں نہ اس مالک سے دوستی کی جائے جو اس تنہائیوں میں ہمارا ساتھ دے گا. ان آیات پہ کیسٹ بھی ہے اور میں مر گیا کے نام پہ، اگر آپ فائدہ اٹھانا چاہیں تو آپ لوگ بھی لے سکتے ہیں، دعویٰ کے لیے بنی ہوئی ہے. بہت سارے لوگوں کو اس سے فائدہ ہوا کہ جب دنیا کی چکا چوند ہمارے ذہنوں پہ چھائی رہتی ہے تو اس لمحے اگر ہم کوئی ایسی بات سنیں کہ جس سے اس چیز کا یقین آ جائے کہ تنہا آئے تھے تنہا جانا ہے، اللہ تعالیٰ ہمیں تنہائیوں سے محبت دے دے. بہت شور اور ہنگامے کبھی کبھی تو اچھے لگتے ہیں، لیکن ایمان کی ایک نشانی اپنے اندر ڈھونڈیے کہ تنہائی میں دل کیسا لگتا ہے. دل گھر کے اندر زیادہ لگتا ہے یا ہر وقت مجلسیں، محفلیں، دعوتیں اور پارٹیاں؟ اللہ تعالیٰ ہمیں تنہائی پسند کرے، کیونکہ تنہائی میں انسان تدبر کرتا ہے، سوچتا ہے، رب کے ساتھ باتیں کرتا ہے. اللہ تعالیٰ ہمیں ایسا بنا دے کہ ہماری تنہائیاں رب کے ساتھ گفتگو اور اس کے وعدوں پہ غور کرتے ہوئے گزریں. آمین. ان اللہ خفا لق الحب والنوا، یقیناً اللہ تعالیٰ ہی دانے اور گٹھلی کو پھاڑنے والا ہے، اور وہ زندہ کو مردہ سے نکالتا ہے. وہی مردہ کو زندہ سے نکالنے والا ہے، وہی اللہ ہے. پھر تم کدھر سے بہکائے جا رہے ہو؟ وہ صبح کو نکالنے والا ہے، اور اس نے رات کو سکون کا وقت بنایا اور سورج اور چاند کو حساب سے رکھا. یہ غلبہ رکھنے والے، علم رکھنے والے کا مقرر کردہ اندازہ ہے. وہی ذات ہے جس نے تمہارے لیے تاروں کو بنایا تاکہ تم ان کے ذریعے سے خشکی اور سمندر کی تاریکیوں میں راستہ معلوم کرو. یقیناً ہم نے دلائل کھول کر بیان کر دیے ہیں ان لوگوں کے لیے جو علم رکھتے ہیں. اور وہی ذات ہے جس نے تمہیں ایک جان سے پیدا کیا، پھر ہر ایک کے لیے ایک ٹھکانہ ہے اور ہر ایک کے لیے اس کے سونپے جانے کی جگہ ہے، یعنی قبر. یقیناً ہم نے نشانیاں کھول کر بیان کر دی ہیں ان لوگوں کے لیے جو سمجھتے ہیں. اور وہی ذات ہے جس نے آسمان سے پانی نازل کیا، پھر ہم نے اس سے ہر طرح کی نباتات اگائیں، پھر ہم نے اس سے سرسبز شاخ نکالی جس سے ہم تہ بتہ دانے نکالتے ہیں، اور کھجور کے شگوفوں میں سے پھل کے جھکے ہوئے گچھے، اور انگور، زیتون اور انار کے باغات آپس میں ملتے جلتے اور جدا جدا بھی. اس کے پھل کو دیکھو جب کہ وہ پھلتا ہے، اور اس کے پکنے کو دیکھو جب وہ پکتا ہے. یقیناً ان چیزوں میں نشانیاں ہیں ان لوگوں کے لیے جو ایمان لاتے ہیں. اور ان لوگوں نے جنوں کو اللہ کا شریک قرار دیا ہے، حالانکہ اس نے ان کو پیدا کیا، اور بے جانے بوجھے اس کے بیٹے اور بیٹیاں گھڑ دی ہیں، اور وہ پاک اور بالا و برتر ہے ان باتوں سے جو یہ بیان کرتے ہیں. سبحان اللہ، ایسے لگتا ہے کہ پورا رکوع کسی پھلوں کے باغ میں جا کے پڑھنے والا ہے. کتنی ہی اللہ تعالیٰ کی خوبصورت چیزیں اس میں ہم نے دیکھیں. اس کا عنوان لکھیے، نگاہیں اس کو پاتی نہیں، نشانیوں سے پہچانو. اس رکوع کی پہلی ہی آیت، ان اللہ فالق الحب والنوا، پھاڑنے والا ہے گٹھلی کو اور دانے کو. دانہ پھٹتا ہے، گٹھلی پھٹتی ہے تو پودا اگتا ہے. اسی طرح کسی کا دل پھٹتا ہے تو اس میں ایمان کا بیج جاتا ہے اور عمل صالح کا پودا نکلتا ہے. جیسے گٹھلیوں کو پھاڑتا ہے، ایسے دلوں کو پھاڑتا ہے اپنی ہدایت کے لیے. اللہ ہمارے دلوں کو پھاڑ دے اور اس کے اندر ایمان کا بیج ڈلے اور عمل صالح کے پودے اگے. اللہ تعالیٰ زندہ بھی کرتا ہے اور مارتا بھی ہے. پھر تم کہاں جا رہے ہو؟ ایسے لگتا ہے کہ کوئی بھاگ رہا تھا، بھاگ رہا تھا، اور اللہ تعالیٰ پیچھے سے آواز دے رہے ہیں، کہاں جا رہے ہو، پلٹ کے آؤ، وہ تو میں رب ہوں، تم دوسروں کے پیچھے جا رہے ہو. تو اس سے ایک چیز ہم نے اور دیکھی کہ ستارے سمندروں اور خشکیوں میں راستے دکھاتے ہیں. اس کے علاوہ ستاروں سے کوئی اور کام کرنا جائز نہیں. بعض لوگ ستاروں سے قسمت معلوم کرتے. اللہ تعالیٰ کہتے ہیں ستارے ہیں تاکہ راہ پاؤ. ہم نے کچھ سٹارز دنیا میں بنائے ہوئے ہیں جو لوگوں کو گمراہ کرتے ہیں. تو دنیا کے ستاروں کے پیچھے نہیں، آسمان کے ستاروں کو دیکھ کے رب کی رہنمائی پانی ہے. پھر اس رکوع میں پھلوں کے پکنے اور کچے ہونے کی بات ہوئی. اس کے اوپر ایک چھوٹی سی ایکٹیویٹی ہے جو آپ بڑی خوشی سے کریں گے، کرنی پڑے گی. اور وہ کیا ہے کہ افطاری کے وقت فروٹ کاٹتے ہوئے، اور خاص طور پہ فروٹ چاٹ بناتے ہوئے، آپ نے ان آیتوں کو سوچنا ہے. ऐसे नहीं लगता कि जैसे चाट का सारा सामान तैयार है। अनार के बगैर तो चाट बनती नहीं। अब सब महंगा है या सस्ता है, एक अनार खरीदेंगे और अपने बच्चों के साथ उसको काट के उसके एक एक हिस्से पे गौर करेंगे। मुतराकिबा, एक दूसरे पे चढ़ा हुआ, पीले गूदे के अंदर सुर्ख अनार, गूदा मुँह में आ जाए तो कड़वा और अनार का दाना मीठा। यही सिखाता है कड़वे माहौल में मीठे बन के रहो। इंशाल्लाह जब तफसील पे जाएंगे, तफसील से करेंगे इन आयात को, तो आप इसमें से बहुत सारी अपने अमल की बातें करेंगे। चलिए आखिरी आयतें हैं रुकू की, आखिरी रुकू है, बल्कि आज का पारा बहुत लंबा था, 19 रुकू है। अल्लाह अकबर, अल्हम्दुलिल्लाह। बदी उस समावाती वल अर्थ, और वो आसमानों और ज़मीन का मूजित है, इसका कोई बेटा कैसे हो सकता है जबकि इसकी कोई बीवी नहीं, और इसने हर चीज़ को पैदा किया और वो हर चीज़ से बाखबर है। ये है अल्लाह तुम्हारा रब, इसके सिवा कोई माबूद नहीं, हर चीज़ का खालिक है, फिर तुम इसी की इबादत करो और वो हर चीज़ पर निगरान है। निगाहें इसको पा नहीं सकती और वो निगाहों को पा लेता है, और वो बड़ा बारीक बीन और ख़बरदार है। यकीनन तुम्हारे पास तुम्हारे रब की तरफ से नसीहत आ चुकी है, यकीनन तुम्हारे पास तुम्हारे रब की तरफ से बसीरत की रोशनाइयाँ आ गई हैं। फिर जो बिनाई से काम लेगा तो वो अपने लिए लेगा, और जो अंधा बनेगा तो वो भी इसी पर होगा। और मैं तुम पर कोई निगरान नहीं हूँ। और इसी तरह हम अपनी आयात को बार बार बयान करते हैं, और ताकि ये कहें कि तुम कहीं से पढ़कर आए हो, और ताकि हम अच्छी तरह से इसे इन लोगों के लिए वाज़े कर दें जो इल्म रखते हैं। पैरवी करो उस चीज़ की जो तुम्हारे रब की तरफ से तुम पर वही की जा रही है, इसके सिवा कोई माबूद नहीं, और मुशरिकों से मुँह मोड़ लो। और अगर अल्लाह ताला चाहता तो ये लोग शिर्क ना करते, और हमने तुम्हें इन पर मुहाफिज नहीं बनाया, और ना तुम इन पर निगरान हो। और ये लोग अल्लाह के सिवा जिन को पुकारते हैं, इनको बुरा भला ना कहो, फिर ये लोग जहालत की बिना पर हद से गुजर कर अल्लाह ताला को गालियां देने लगेंगे। इस तरह हमने हर ग्रोह की नज़र में इसके अमल को खुशनुमा बना दिया है। फिर इन सबको अपने रब की तरफ पलटना है, इस वक्त वो इन्हें बता देगा जो वो करते थे। और ये अल्लाह ताला के नाम की कड़ी कस्में खाकर कहते हैं कि अगर इनके पास कोई निशानी आ जाए तो वो ज़रूर इस पर ईमान लाएंगे। कह दो कि यकीनन निशानियां तो अल्लाह ताला के पास हैं, और तुम्हें क्या खबर कि यकीनन जब वो आ जाएंगी तब भी ये ईमान न लाएंगे, और हम इनके दिलों और इनकी निगाहों को फेर देंगे जैसा कि ये लोग पहली बार इस पर ईमान न लाए थे, और हम इनको इनकी सरकशी में भटकता हुआ छोड़ देंगे। ये है रुकू नंबर 19, इसका उन्वान है हम इनके दिलों और निगाहों को फेर देंगे। इस रुकू में हमने जो बातें देखी, पहली चीज़ कि अल्लाह को पाना है तो अपने इर्द गिर्द देखो, दूर जाने की ज़रूरत नहीं पड़ेगी। दूसरी बात इन आयतों में हमने देखी कि रब को इस दुनिया में नहीं पा सकते, आखरत में उसको देखने की दुआ करनी है। शऊर से दुआ मांगें कि अल्लाह हमें कल क़यामत के दिन जन्नत में जाने के बाद अपने चेहरे का दीदार करवाना। अल्लाहुम्मा इन्नी अस्अलुका लज़्ज़तन नज़्र इला वज्हिक, ए अल्लाह तेरे चेहरे का दीदार नसीब फरमाना। जन्नत की नेमतों में सबसे बड़ी नेमत है अल्लाह की रज़ा और उसके चेहरे का दीदार। दुनिया में हम देखते हैं कि हम उसको नहीं देख पाते, लेकिन जिस दिल में अल्लाह की मोहब्बत होती है वो बेचैन हो के कहता है अल्लाह मैं तुझे देखूँ। मूसा अलैहिस्सलाम ने कहा था कि अल्लाह मैं तुझे देखना चाहता हूँ, रब ने कहा लन तरानी, तू मुझे नहीं देख सकता। किसी की आंखों में ये ताकत नहीं कि इस दुनिया में रब को हकीकी तौर पे देखे, इसीलिए कायनात में रंग बिखार दिए, फैला दिए कि इनसे मुझे पहचानो। तो हमने रब के चेहरे के दीदार की तमन्ना करनी है। बहुत सारी दुआएं मांगते हैं, उनमें से एक दुआ ये शामिल करें कि अल्लाह जन्नत में जाने के बाद भी महरूम ना करना। आप देखिए कि जिससे मोहब्बत होती है उसकी एक निगाह, उसको एक निगाह देखने के लिए इंसान कितना बेचैन होता है। किसी प्यारे को सोचिए, 10-20 साल से नहीं देखा, तकलीफ़ होती है ना। जो लोग कई सालों से अपने मुल्कों में नहीं जाते, हर दिन बात करते होंगे, लेकिन तड़प क्या है कि इन आँखों से अपनी माँ को देखूँ, इन आँखों से अपने बाप को देखूँ, इन आँखों से भाई बहनों को देखूँ। मोहब्बत है ना, क्या अल्लाह के लिए ये कभी तड़प महसूस की? वो कब आखिरी बार थी कि जब हमने अपने रब के दीदार की दिल से तमन्ना की? मूसा का ये मुतालबा नाजायज़ नहीं था। जिसका दिल अल्लाह से जुड़ता है वो रब को देखना चाहता है। फिर अब ना दिखे तो उसकी फैली हुई निशानियों में उससे बातें करता है। अल्लाह ताला हमें उससे बातें करने, उसकी निशानियों को देख के उससे ताल्लुक़ जोड़ने वाला बना दे, और हमारी निगाहें इस काबिल बन जाएं कि कल अल्लाह के चेहरे का दीदार करें। ऐ अल्लाह इन आँखों को गंदी और फुहश चीज़ों के देखने से बचा। ऐ अल्लाह ये आँखें कैसे तुझे देखेंगी अगर इन्होंने गंदी चीज़ों को देखा, फुहश चीज़ों को देखा, बेहयाई को देखा। ऐ अल्लाह इन आँखों में हया भर दे ताकि ये आँखें कल तुझे देख सकें। ऐ अल्लाह अंधेपन से बचा। ऐ अल्लाह दिल के अंधापन और आँखों के अंधेपन से बचा। ऐ अल्लाह इन निशानियों से अंधे बहरों की तरह गुजरने वाला ना बना। ऐ अल्लाह हमारे दिलों को हिदायत के बाद ना फेरना। आखिरी आयत पारे की बड़ी ही ज़बरदस्त है, और यह है अल्लाह का एक और इंतकाम। आज के पारे के साथ अल मुंतकिम का जो लफ्ज़ चुना गया तो उसकी एक और वजह यह आयत भी है। अल्लाह ताला कैसे इनके इंतकाम लेते हैं कि जब लोग अल्लाह ताला की निशानियों पे गौर नहीं करते ना, तो अल्लाह ताला तौफीक छीन लेते हैं। एक दफ़ा नहीं मानते ना, तो फिर अल्लाह मानने की तौफीक नहीं देते। कभी किसी को दीन की किसी काम की दावत दी जाए और वो आगे से नो कह दे, तो मेरे एक ज़ुबान पे बात आती है, मैं कहती हूँ कि देखिए ये मत कहिए कि मुझे नहीं करना। उस वक्त से डरें कि अल्लाह कह दे कि मुझे तुमसे नहीं कराना। ये है अल्लाह का इंतकाम। शुरू में बंदा रब से दूर जाता है, फिर रब उसको करीब आने नहीं देता। आप एक कदम बढ़ते हैं, अल्लाह 10 कदम आपको बढ़ाता है। तो दुआ करते हैं कि अल्लाह ताला हमारे दिलों और आँखों को फेरने की बजाय इनको हिदायत पे कायम रखे। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समील अलीम, वतुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين برحمتك يا ارحم الراحمين امين। يا الله हमारी तमाम गलतियों को माफ़ फरमा। इस बारे में जितने हुक्म आए हमें इन सब पे अमल की तौफीक दे। या अल्लाह ये रस्मी दुआ ना हो, हमें हर हर हुक्म के ऊपर रुक के गौर करने वाला बना। ऐ अल्लाह हमें अपनी रहमत फरमा। या अल्लाह दिलों की जायज़ तमन्नाओं को पूरा फरमा। या अल्लाह हमारी ये तमन्ना बन जाए कि हमारी सारी ज़िंदगी तेरे नूर के साथ जुड़ जाए, हम तेरे कलाम के साथ ऐसा जुड़ें कि दूसरों को भी जोड़ दें, खुद ही रोशन ना हो, दूसरों को भी इस रोशनी के सफ़र में ले आएँ। या अल्लाह हमें मुतमईन होने से बचा। या अल्लाह हमारे दिल में ये तड़प लगा दे कि जो लोग इस किताब से अभी तक नहीं जुड़े, हम उनको भी जोड़ने की कोशिश करें। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून।